सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगात 103.6 मेगाहर्ज सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टु फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार चाहिँ आज पनि कार्यक्रम फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगइन गरेर संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर देशका विभिन्न कुना कन्थरा र सात समुद्र पारी रहेर कार्यक्रम फेस टु फेस सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ हाम्रो वेबसाइट www.dineshfm.com.np भित्र लेटेस्ट एपिसोडमा पसेर फेस टु फेस डाउनलोड गर्न पनि सक्नुहुन्छ। आजको कार्यक्रम सुदूरपश्चिमकै रेफरल अस्पतालको रूपमा रहेको सेती अञ्चल अस्पताल प्रति केन्द्रित छ। सेती अञ्चल अस्पताल सुदूरपश्चिमको रेफरल अस्पताल हो। अझ महाकाली अञ्चल अस्पतालको अवस्था दयनीय रहेकाले कञ्चनपुरका पनि अधिकांश बिरामीहरू सेती अस्पतालमै आउँछन्। सुदूरपश्चिमभरिका बिरामीको उपचारका लागि एकमात्र रेफरल अस्पताल भएर होला सायद सेती अञ्चल अस्पतालका बारेमा बेला बेला गुनासाहरू पनि आउने गर्छन्। अस्पतालमा फोहोर व्यवस्थापन हुन सकेको छैन, उपकरण र जनशक्तिको त्यत्तिको अभाव छ, चिकित्सकहरूले नै अस्पतालको आवास नपाएका खबरहरू बेला बेला चर्चामा आउँछन्, ओपिडीमा डाक्टर बस्दैनन् भन्ने गुनासा पनि पटक पटक चर्चामा आउँछन्। त्यसैमा अस्पतालमा कार्यरत चिकित्सकहरूले निजी क्लिनिकलाई बढी ध्यान दिएको आरोपहरू पनि बेला बेला लागिरहन्छ। आखिर यी समस्याहरू कहिले समाधान होलान्? यसै विषयको बहसका लागि आज मैले स्टुडियोमा निम्त्याएको छु हालै नवनियुक्त हुनुभएका सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट अथवा अस्पताल प्रमुख डाक्टर अशोक सिर्पाइली र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रिता भण्डारी बमलाई मैले स्टुडियोमा निम्त्याएको छु। यहाँ दुवैजनालाई हार्दिक स्वागत छ।
धन्यवाद।
अबको झन्डै एक घन्टासम्म हामी कुराकानी गर्छौँ, खास गरी तिन चारवटा कुरा, स्वास्थ्य सेवाको अवस्था, त्यहाँको सबैभन्दा बढी चुनौतीको विषय रहेको सरसफाइको व्यवस्थापन, अस्पतालको स्तरोन्नति र उपकरणहरूको अभाव अथवा जनशक्तिको अभाव, यो तीन चारवटा कुरामा केन्द्रित रहेर हामी कुराकानी गर्छौँ। भर्खरै दुवैजना यङ हुनुहुन्छ र नयाँ नियुक्ति पनि पाउनु भएको छ। म डाक्टर शिर्पालीबाटै सुरु गर्छु। खास गरी म अस्पताललाई यो अवस्थामा ल्याएर पुगाउँछु अब भन्ने कुनै त्यस्तो योजना बनाउनु भएको छ?
हामीले योजना बनाएको पनि छौँ, त्यसमा गृह कार्य पनि गर्दैछौँ। हाम्रो मेन गोल, हाम्रो चाहिँ लक्ष्य भनेको चाहिँ जनतालाई एउटा चाहिँ क्वालिटी हेल्थ सर्भिस, त्यो चाहिँ सुलभ होस्, सुपथ होस् र कुनै समस्या बिना नै उहाँहरूले प्राप्त गर्न सकुन् हस्पिटलमा आइपुगेपछि, त्यो चाहिँ हाम्रो एउटा दीर्घकालीन लक्ष्य हो। र त्यसलाई परिपूर्ति गर्नको लागि हामीले विभिन्न एस्पेक्टहरूमा हामीले हेर्नुपर्ने हुन्छ। जस्तै अब हस्पिटलको आन्तरिक म्यानेजमेन्टको कुरा भयो, हस्पिटलको इन्फ्रास्ट्रक्चरको कुरा भयो, भौतिक पूर्वाधारहरू, हस्पिटलको म्यान पावर, जनशक्तिको कुरा भयो, र हस्पिटलभित्रै हुने जुन हाम्रो सिस्टम छ, सिस्टम त्यसलाई चाहिँ आन्तरिक रूपमा चाहिँ प्रशासन चुस्त दुरुस्त पार्ने कुराहरू हो। यी कुराहरूलाई हामीले ध्यानमा राखेर र अल्टिमेटली कुनै पनि बिरामीले सेती अञ्चल अस्पतालभित्र छिरिसकेपछि उहाँले चाहिँ कुनै झन्झट बिना एउटा राम्रो क्वालिटी सर्भिस, राम्रो विशेषज्ञ कहाँबाट पाउन सक्नुहोस् भन्ने चाहिँ हाम्रो दीर्घकालीन लक्ष्यका साथ हामीले त्यही अनुसार अहिले काम गरिरहेको छौँ।
जसरी अबको दुई महिनामा मैले यो गर्छु, चार महिनामा यो गर्छु, छ महिनामा यो गर्छु र एक वर्षपछि अस्पताललाई यस्तो बनाउँछु, यसरी कुनै त्यस्तो प्लानिङ सुरु भएको छ कि भएको छैन?
होइन, प्लानिङ हामीले गृह कार्यमा हामी गइसकेका छौँ। हेर्नुहोस् है, अब हस्पिटलको आन्तरिक म्यानेजमेन्ट मिलाउनु त यो त कन्टिन्युस प्रोसेस हो, हामीले त्यो लागिरहेको छौँ। यो छ महिनामै सकिने पनि होइन, यो चाहिँ कन्टिन्युस भइराख्ने हो। अब यसमा कुरा आयो, हामीले दुई तिनवटा नयाँ कुराहरू थालेका छौँ। अब इमर्जेन्सीमा पहिले जुन हामीलाई बेला बेलामा गुनासोहरू आइरहेको थियो, टाढाबाट चाहिँ डाक्टरहरूले रिफर गर्ने, हेरेर पाहाडतिरबाट, र यहाँ आइसकेपछि प्यारामेडिकले इमर्जेन्सीमा हेर्ने र डाक्टरहरू नभेटिने, जुन इमर्जेन्सीमा गुनासो थियो त्योलाई हामीले अलरेडी सल्भ गरिसकेका छौँ। त्यसमा चाहिँ हामीले चाहिँ 24 घन्टा, अब दुई दुईजनाको दरले 8-8 घन्टाको ड्युटीमा डाक्टरहरू चाहिँ 24 घन्टा, जुन बिरामीले आउने बित्तिकै डाक्टरलाई भेट्न पाउनुहुन्छ भनेर, यो चाहिँ अलरेडी हाम्रो 15-20 दिन अगाडिदेखिबाट यो चाहिँ सल्भ भइसकेको छ। यो चाहिँ इमर्जेन्सी कुरा। अब हामी ओपिडीमा लागेका छौँ। ओपिडीमा अब विशेषज्ञबाट नै ओपिडीमा सेवा पाइयो सकेसम्म र धनगढीमा चाहिँ विशेषज्ञको हामीलाई अभाव भएको हुँदाखेरि विशेषज्ञ नभए पनि मेडिकल अफिसरबाट र विशेषज्ञबाट मिलेर त्यसमा चाहिँ सुविधा पाइयोस् भन्ने हिसाबले हामीले प्रत्येक मेडिकल यो ओपिडीमा चाहिँ मेडिकल अफिसरको पदपूर्ति गर्नको लागि अब केही नयाँ मेडिकल अफिसरहरू लिने र प्रत्येक ओपिडीको अगाडि डाक्टरको नाम विशेषज्ञको नाम र पालोसहित हामीले चाहिँ नाम चाहिँ सबैकोले देख्न सक्ने किसिमले कुन दिन कुन डाक्टर बस्नुहुन्छ त्यो किसिमले चाहिँ हामीले त्यो राख्ने तयारी हामीले गरिसकेका छौँ केही दिनभित्रै त्यो पनि तयारी भइसक्छ र अर्को हामीले हस्पिटल फार्मेसीको कुरा थियो अब हस्पिटल फार्मेसीको अब रिक्रुटमेन्ट अन्तिम चरणमा पुगिसकेको छ र फागुनको पहिलो दोस्रो हप्तासम्ममा हस्पिटल फार्मेसी पनि हाम्रो खुलिसक्छ र यसबाहेक अब फोहोर मैला व्यवस्थापन हामीले जुन प्राथमिकतामा एकदमै प्राथमिकतामा राखेका छौँ फोहोर मैला व्यवस्थापन यसमा चाहिँ अब हामीले चाहिँ स्विपरहरूको एक दुईजना थपेर जुन ठाउँमा ल्याकिङ थियो त्यो ठाउँमा थपेर हामीले अलरेडी काममा लगाइसकेका छौँ र प्रत्येक दिन यो सुपरभाइजरै नियुक्ति गरेर एउटा फोहोर मैला कमिटी नै जुन पहिला गठन भएको पनि थियो त्यसलाई नै फेरि एक्टिभेट गरेर हामीले उसले चाहिँ निरीक्षण गर्ने फोहोर मैला प्रत्येक दिन निरीक्षण गर्ने किसिमले अब सरसफाइमा हामीले ध्यान दिइरहेको छौँ अब यसमा चाहिँ कतिपय हाम्रो चाहिँ अलिकति कन्स्ट्रेन्ट पनि छ जुन नयाँ बिल्डिङमा त्यति समस्या छैन फोहोर मैलाको जुन पुरानो बिल्डिङमा चाहिँ जसको चाहिँ ड्रेनेजकै समस्या छ र भेन्टिलेसनकै समस्या छ
हामी सरसफाइका बारेमा धेरै बढी कुराकानी गर्छौँ यतापट्टि हालै नवनियुक्त हुनुहुन्छ अध्यक्षज्यू पनि हुनुहुन्छ रीता भण्डारी बमज्यू तपाईँ कहाँ हुनुहुन्छ जसरी डाक्टर साहबले भने जस्तै दुई वर्षको नियुक्ति हो म दुई वर्षमा म्यानेजमेन्टको एउटा महत्त्वपूर्ण पार्ट तपाईँ हो मैले दुई वर्षमा यो बनाएर जान्छु अस्पताललाई भनेर के त्यस्तो योजना बनाउनु भएको छ
हजुर विशेष गरेर अब डाक्टर सुपाइलीले भनिसक्नुभयो कि अब हामीले अब मेरो र उहाँको चाहिँ विशेष अब ध्यान चाहिँ मेरो के हुन्छ भने हाम्रो चाहिँ मेरो सिस्टमेटिक इन्स्टिट्युसनल एउटा विकासको लागि र यहाँभन्दा अगाडि पनि हुन त यो किन सबैले चाहिँ कम्प्लेन गर्ने ठाउँ हस्पिटल भएको छ अब विभिन्न चाहिँ गर्दा गर्दै यहाँ त अगाडि आउने व्यवस्था चाहिँ उसले पनि अब कोसिस नगरेको होइन तर अब मैले बुझेको चाहिँ के छ भनेदेखि अब डक्टर तथा अब बिरामीहरूको चाहिँ सुमधुर सम्बन्ध हुनको लागि हामी सबैले एक्लैले गरेर पनि प्रयास हुने कुरा होइन सबैको चाहिँ एउटा कोअर्डिनेसन हुनुपर्छ र यो चाहिँ सबैको प्रयासबाट मात्रै सफल हुन्छ भन्ने कुरा चाहिँ विशेष मैले बुझेको छु अनि त्यसपछि अब यो सुधारका कुराहरू भनेको चाहिँ
तपाईँभन्दा अगाडिका धेरै व्यवस्थापन समितिका अध्यक्षसँग मैले कुराकानी गरेँ र यही कुरा भने यो अस्पतालमा एकजना कसै व्यक्तिले केही पनि गर्न सक्दैन यसका लागि सामूहिक प्रयास सबैको चाहिन्छ तर कहिले पनि त्यो प्रयास भएन न अस्पताल व्यवस्थापन समितिले बजारमा बजारका व्यापारीहरूलाई बोलाएर इन्ट्रेक्सनहरू गर्यो न कुनै सामाजिक सेवामा लागेकाहरूलाई गर्यो न कुनै क्लबहरू र स्टुडेन्टहरूलाई गर्यो यो गर्नुपर्छ भनिराख्ने तर गर्ने कहिले के अध्यक्षज्यू अब त्यो
होइन अब यो हामी चाहिँ विशेष गरेर के भने एउटा चाहिँ यो क्लिनिनेस सम्बन्धी सरसफाइ सम्बन्धी एउटा चाहिँ अवेरनेस क्याम्पेनिङ जस्तो पनि गर्ने भन्ने चाहिँ एउटा चाहिँ सोच बनाइरहेको छु त्यसमा चाहिँ विभिन्न अब चाहिँ स्कुलका जो विद्यार्थीहरू हुन्छन् भोलिन्टियरली अब चाहिँ हप्ता दिनको चाहिँ साप्ताहिक एउटा रोटेसनमा शुक्रबार शुक्रबार आएर एउटा क्याम्पेनिङ एउटा चाहिँ आउने चाहिँ जो कुरुवाहरू हुन्छन् बिरामीका हुन्छन् उनीहरूले पनि सरसफाइ सम्बन्धी जानेको हुँदैनन् विशेष गरेर अब फोहोर व्यवस्थापन भनेको चाहिँ सफा गऱ्यो बाहिरबाट फालिराख्यो भने एकैचोटि हुने कुरा पनि आउँदैन र यसरी चाहिँ अवेरनेस गर्ने विभिन्न हामीले बोर्डहरू राख्ने सरसफाइ सम्बन्धी एउटा साप्ताहिक रूपमा चाहिँ यसलाई हामीले चाहिँ अगाडि लाने कोसिस गरेका छौँ किनभने अलिकति यसमा चाहिँ जनताहरूमा सफाइ सम्बन्धी चाहिँ अलिकति बढी कन्सियस नभएको देखिन्छ
तपाईँको मैले अघि सुरुवातमै गरेको प्रश्नमै फर्किन्छु अलिकता मैले दुई वर्ष मेरो नियुक्तिको दुई वर्षमा मैले अस्पतालको मुहार यस्तो बनाउँछु भन्ने कुनै यसो परिकल्पना गर्नुभएको छ यस्तो योजना बनाउनु भएको छ
हजुर अब विशेष भन्दाखेरि अब किसिमले यो सुधार भन्ने कुरा कहिले न सुरु न टुङ्गो भन्ने कुरा यो नियमित चल्ने प्रोसेस हो है मेरो आफ्नो चाहिँ हिसाबमा मेरो डिटर्मिनेसन चाहिँ के छ भने मैले चाहिँ हस्पिटलमा अहिले मैले जति बुझेँ नयाँ छ मेरो छोटो समय छ त्यसमा बुझेअनुसार पनि डक्टरहरूको पनि अलिकति अभावै छ उहाँहरूलाई पनि अलिकति ओपिडी पनि हेर्नुपर्ने इमर्जेन्सी पनि हेर्नुपर्ने भएको हुनाले हामीले अलि डक्टरको सङ्ख्या पनि बढाउने क्वालिटी सर्भिस दिनको लागि स्टाफहरू जस्तो सरसफाइको स्टाफहरू पनि हामीले अलिकति चाहिँ हामीलाई अभावै छ अनि इक्विपमेन्टको कुरा आउँदाखेरि डक्टर साहबहरूको चाहिँ कसरी भ्याउनु भएको छ भन्ने कुरा उहाँहरूलाई चाहिँ म धन्यवाद दिन चाहन्छु किनभने यो डायलासिसकै कुरा गर्ने भने हामीसँग चाहिँ दुईवटा मात्रै चाहिँ अहिले डायलासिसको मेसिन रहेछ हामीसँग चाहिँ अब त्यो बिरामीको चाहिँ औषधि गर्ने सङ्ख्याहरू पनि अब कस्तो भने रेगुलर नियमित दिनुपर्ने भएको हुनाले गर्दाखेरि 50 ओभर नागिसकेका छ। अब त्यो कुर्दा कुर्दै पालो कुर्दा कुर्दै उहाँहरूको चाहिँ वास्तवमा अप्ठ्यारो अवस्था आइपर्छ। र अर्को कुराहरू छ, यता चाहिँ
अस्पतालले भन्नु पऱ्यो नि त, हाम्रो डायलिसिस दुईवटा मेसिनले 50 बढी बिरामीहरू पुगिसके,
त्यो हामी गर्दैछौँ, हामी गर्दैछौँ। अनि मेरो विशेष मिसन भनेको चाहिँ सरसफाइ सम्बन्धी नै, अहिलेसम्म चाहिँ यो जो धुने जो कपडाहरू छ त्यो कपडाहरू म्यानुअल सिस्टमबाट जाँदो रहेछ, त्यो खासै त्यहाँ चाहिँ सफा देखिँदैन। अनि यो लन्ड्री सिस्टम
भनेको हातले धुने, नदीमा लगेर,
हजुर, नदीमा लगेर हातले धुने भनेको त्यो चाहिँ जम्स फ्री पनि देखिँदैन, त्यसले चाहिँ अब विभिन्न रोगहरूको चाहिँ सर्वरोग सर्ने कुराहरू पनि हुन्छ, त्यो चाहिँ एउटा चाहिँ फ्रेन्डली इन्भाइरोमेन्ट हस्पिटलको लागि भएन। र हामीले यसलाई चाहिँ एउटा चाहिँ लन्ड्री सिस्टमबाट चाहिँ जाने भन्ने भएको छ। अरू अक्सिजन प्लान्टको कुराहरू छ, हामीसँग अक्सिजन पनि वास्तवमा अन्तबाट खरिद गरेर लिएर आउनुपर्ने अवस्था छ, अब आफ्नै अक्सिजन प्लान्ट भयो भने। अनि ती किसिमले विभिन्न टुल्सहरू जो हामीलाई हस्पिटललाई आवश्यकता परेछ ती टुल्सहरूलाई चाहिँ थप्ने एउटा चाहिँ मेरो फर्स्ट स्टेप त्यो हुन्छ, सरसफाइको चाहिँ दोस्रो हुन्छ। अर्को कुरा भनेको इन्फ्रास्ट्रक्चर प्लस अब हाम्रो चाहिँ यो हस्पिटल चाहिँ 40 जो दरबन्दी हो त्यही दरबन्दीमा, जिल्ला हस्पिटलकै दरबन्दीमा चाहिँ हाम्रो हस्पिटल चलिरहेको अवस्था। अब यसलाई चाहिँ कस्तो छ नि, सुविधा चाहिँ हामीले चाहिँ क्षेत्रीय हस्पिटलको भने यो सबै सुदूरपश्चिमकै प्रेसर भएको हस्पिटल, अब यो हामीले अब्जर्स पाउने ठाउँ पनि यहीँबाट छ, हाम्रो प्रेसर बढी छ, हामीसँग मेन पावरको एकदम टाइट छ, र मान्छेले चाहिँ अब किनभने त्यहाँ आन्तरिक कुराहरू यसको चाहिँ हामी सिट बढाउने र यो चाहिँ यो 300 चाहिँ पाऱ्यो भनेपछि बेडहरू पाऱ्यो भने हामीलाई यसबाट चाहिँ विशेष राहत मिल्छ भन्ने कुरामा चाहिँ मेरो प्रयास रहनेछ।
तर यो कुरा सुरु हुन थालेको धेरै वर्ष भयो, क्षेत्रीय अस्पताल बनाउँछौँ भनेर तपाईँ अध्यक्ष हुनुभन्दा धेरै अगाडि गोविन्द तिमिल सिन्हा अध्यक्ष हुँदाखेरि पनि हामीले कुराकानी गर्दा उहाँले पनि म क्षेत्रीय अस्पताल बनाइरहेको छु भन्नुभएको थियो। त्यसपछि यज्ञराज पाण्डे आउनुभयो, उहाँले पनि हामीले क्षेत्रीय अस्पतालका लागि प्रयास गरेका छौँ भन्नुभयो। यो कहिले भन्छ कि कहिलेसम्म यो प्रयास जारी रहन्छ, अथवा यो प्रयासले सार्थकता पाउँदैन कहिले?
होइन, अब मेरो आफ्नो उसमा चाहिँ म यसलाई एकदम डिटर्मिन भएर चाहिँ लाग्छु, र मलाई जहाँसम्म लाग्छ यो चाहिँ हामी चाहिँ सफल भएरै छोड्छौँ भन्ने लागिरहेछ। किनभने हामीले यो चाहिँ जति प्रेसर अहिले गभर्मेन्टका विभिन्न नीतिहरू आएको छ, स्वास्थ्य सम्बन्धी लिबरल नीतिहरू आएको छ, सबैलाई चाहिँ सुलभ सेवा र के अरे एउटा चाहिँ स्पेसलिस्टबाट एउटा विशेषज्ञबाट चाहिँ सेवा होस् भन्ने किसिमको जो नीतिहरू र डक्टरहरूलाई धेरै किसिमको रेस्पोन्सिबिलिटी गरेर चाहिँ थुपारिएको छ, तर यसमा चाहिँ हामीले कोटा नबढाएछ यो सम्भवै छैन। हामीले चाहिँ एकदम बार्गेनिङ गर्नै पर्छ, लबिङ गर्नै पर्छ, मन्त्रालयमा गरेको कुरो पुग्छ, र मलाई जहाँसम्म लाग्छ यो सम्भव छ।
हजुर, म यहाँ डाक्टर साहब कहाँ आउँछु, जसरी सैया जिल्ला अस्पतालको छ र त्यही अनुसार दरबन्दी पनि छ, तर त्यहाँको बिरामीहरूको चाप हेर्ने हो भनेपछि जति बेला पनि भिड हुन्छ। त्यो प्रयास कति भएको छ, कहाँसम्म पुगेको छ, के चाहिँ भएको रहेछ, अलिकति त्यो पनि खुलस्त पारिदिनु।
म एउटा सानो तथ्याङ्क दिन्छु हजुरलाई। अस्ति भर्खर हामी जनस्वास्थ्य कार्यालयसँग मिटिङमा थियौँ, त्यसमा के कुरा आयो भनेपछि यो कैलाली जिल्लाभरिमा जतिवटा डेलिभरी भनौँ न यो चाहिँ
सुत्केरी
नर्मल अथवा अपरेसन होस्, सेती अञ्चल अस्पताल मात्र लगभग 50%, सेती अञ्चल अस्पताल एक्लैमा चाहिँ 50%, बाँकी जिल्लाभरिको स्वास्थ्य संस्थामा चाहिँ 50% भएको अवस्था छ।
त्यसमा पनि अझ धेरै कञ्चनपुरबाट
त्यसपछि रिफरल पहाडतिरबाट होइन हाम्रो भिली एरियाबाट छपिने भनेको देशको यो सुदूरपश्चिमको आधी जति लोड त्यसमा सेती अञ्चल अस्पतालले मात्रै धानेको छ, बाँकी 9 जिल्लाले त 50% मात्रै धानेको छ। यस्तो अवस्थामा के छ भनेपछि दरबन्दी चाहिँ हाम्रो 40 मात्रै छ, 40 भएको जुन 50 दरबन्दी थियो जिल्ला अस्पताल, अब धनगढी अहिले ओपन महानगरपालिका भइसक्यो त्यो अवस्थाबाट आएर, भनेपछि हस्पिटल त्यस सँगसँगै अपग्रेड हुँदै हुँदै अहिले क्षेत्रीय अस्पताल भइसक्नुपर्ने हो। क्षेत्रीय अस्पताल भइसक्यो भने के फाइदा हुन्छ हामीलाई भनेपछि दरबन्दी थपिन्छ एउटा मेन कुरा, अर्को इन्फ्रास्ट्रक्चर थपिन्छ, र दरबन्दी थपियो भने नेपाल सरकारको दरबन्दी थपियो भने त्यही अनुसार म्यान पावर बढ्छ, हामीलाई अनुदान आउँछ, हामीले त्यसबाट
सही अनुसार
अनुदान पाउँछ हामी डाक्टर राख्न सक्छौँ। र यो कुरा एक्लै कार्यालय प्रमुख र अध्यक्षले गर्न सक्ने होइन, यसको लागि चाहिँ के यो चाहिँ मन्त्री र मन्त्री परिषदकै लेभलबाट हुने हो, मन्त्री परिषद लेभलबाट भन्दाखेरि
अब सुदूरपश्चिमबाट ठुलो नेताहरू प्रधानमन्त्री कतिपटक भएका नेताहरू हुनुहुन्छ।
विडम्बना के हो भनेपछि यही हाम्रो क्षेत्रबाट ठुल्ठुलो नेताहरू हुनुहुन्छ, हामीले प्रयास नगरेको होइन, हामीले विकास समितिकै पछिल्ला वर्षका हामीले माइनोटिङहरू हेऱ्यौँ र मन्त्रालयमा गरेको फाइलहरू हेऱ्यौँ भने पनि पटक पटक आजभन्दा प्रत्येक वर्षमा हामीले प्रत्येक मिटिङमा यो कुरा एउटा पोइन्टमा यो माइनोटिङ गरेकै हुन्छ, अब चाहिँ हामीलाई दरबन्दी थप्नु पऱ्यो बढाउनु पऱ्यो। यसमा देखि चाहिँ हामी मन्त्रालयमा फाइल बोकेर जान्छौँ, त्यसलाई चाहिँ सामान्य प्रशासनले स्वीकृति दिनुपर्ने, अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्ने, त्यो हुँदाहुँदै र मन्त्री स्तरीयबाटै त्यो चाहिँ लबिङ हुनुपर्ने, हामीले चाहिँ मन्त्रीसम्म कुरा पुर्याउने अनि मन्त्रीजीले
फाइलहरू कता कता अड्किएका छन् के बुझ्नु भएको थियो यो बिचमा?
हामीले हो, हामीले अब पहिलो म पहिला पनि सेन्टेन्चलमै भएको हुनाले पहिलो अध्यक्षज्यूहरू पनि मन्त्रालयमा हामीले घुम्दाखेरि हामी पनि सँगसँगै घुमेका थियौँ। अब भइहाल्छ भइहाल्छ भन्ने अस्तिकै बेला पनि अब सेती अञ्चल अस्पताल सँगसँगै बुटवल अस्पताल जुन चाहिँ 300 सयमा भयो, जुन चाहिँ सँगसँगै स्थापना भएको अस्पताल, त्यो लटमा चाहिँ हामीले चाहिँ सेती अञ्चल अस्पताल पनि अपग्रेड हुन्छ भन्ने ठुलो आशा गरेका थियौँ। तर दुर्भाग्यवश सेती अञ्चल अस्पताल चाहिँ भएन। त्यतिखेर अब हाम्रै क्षेत्रको मन्त्रीज्यू पनि हुनुहुन्थ्यो, स्वास्थ्य मन्त्री रामजनक चौधरीज्यू हुनुहुन्थ्यो, त्यतिखेर पनि हाम्रो अस्पताल हुन सकेन। अब के कारणले हुन सकेन त्यो त भित्री कुरा हामीलाई कुनै पनि थाहा भएन। तर दुर्भाग्य के भनेपछि यो चाहिँ पब्लिक प्रेसर, यहाँको स्थानीय हाम्रो राजनीतिक दलको प्रेसर, जनताको प्रेसर, सबैको प्रेसर भयो भने यो राजनीतिक तहबाटै हुने निर्णय भएको हुँदाखेरि यो कार्यालयले त हामीले त माग गरेको गरी गरेको गरी गरेको गरेछौँ। अब यसलाई चाहिँ हामीले चाहिँ अब लिखित रूपमा त्यो सबै कुराहरू बाहिर हाम्रो पत्रिकामा हामीले माइनिटिङहरू दिन मिल्दैन। तर के छ भने चाहिँ हजुरले गएर पनि हेर्न सक्नुहुन्छ, प्रत्येक माइनिटिङमा हाम्रो एउटा चाहिँ अस्ति भर्खरै पनि हामीले एउटा माइनिटिङ गरेका छौँ, हाम्रो 6,000 थप्नु पऱ्यो भनेर त्यसलाई हामीले फरवर्ड पनि गरिसकेका छौँ।
म यता अध्यक्षजीलाई सोध्छु कि अब अस्पतालहरूमा, अञ्चल अस्पतालहरूमा अध्यक्ष पदको राजनीतिक नियुक्ति हुन्छ, यहाँ पनि राजनीतिक नियुक्ति भएर सेती अञ्चल अस्पतालमा अध्यक्ष हुनुभएको छ। अहिले तपाईँ नेपाली कङ्ग्रेससँग सम्बन्धित हुनुहुन्छ, अहिलेको मन्त्री पनि नेपाली कङ्ग्रेसबाटै गगन थापा हुनुहुन्छ। अब तपाईँले सुनाउनु भएन हामी किन हामीमाथि यसरी विभेद हुन्छ? मध्यपश्चिमको पश्चिमाञ्चलको अस्पतालहरू 300 सयका भइसके, हामीसँगै जिल्ला अस्पताल रहेकाहरू, हाम्रो किन हुँदैन भनेर कुराकानी गर्नु भएन?
अब यी गुनासाहरू लिएर म काठमाडौँ जाँदैछु, गुनासा गर्ने ठाउँ पनि छ, अब गर्छु पनि। अब मैले चाहिँ यसलाई चाहिँ अब कस्तो भने राजनीतिक नियुक्ति भन्दाखेरि पनि मैले के बुझ्न चाहन्छु भने अब हुन त कोही मान्छे कुनै न कुनै पार्टीसँग सम्बन्ध आस्था राख्ने मान्छेहरू हुनसक्छ। मैले मेरो आफ्नो विचार, मेरो आफ्नो चाहिँ सिद्धान्तमै पनि स्वास्थ्य शिक्षा, स्वास्थ्य क्षेत्रमा चाहिँ जो जोडिएको जो सम्बन्ध हुन्छ, संवेदनशील सम्बन्ध, त्यसलाई चाहिँ राजनीतिक रूपले चाहिँ हेर्न चाहिँ हुँदैन भन्ने कुराहरूलाई चाहिँ म विश्वास राख्छु। अब के यसमा चाहिँ के अरे सबैको हस्पिटल, हाम्रो हस्पिटल र हाम्रो अध्यक्ष, यो किसिमको चाहिँ म चाहिँ विश्वास दिलाउन चाहन्छु। र मैले गर्ने भनेको चाहिँ व्यक्तिगत कुराहरू, कति इच्छा पुरा होला या नहोला, हस्पिटलभित्र सबैको आफ्नो आफ्नो चाहिँ इन्ट्रेस्ट होला या नहोला, यी कुराहरू भन्दा नि म चाहिँ संस्थागत हितलाई र संस्थागत कुराहरू चाहिँ मैले आफ्नो विवेकले भ्याएसम्म, मेरो समय 2 वर्षको अवधिमा मैले जति प्रयास गर्छु, आफ्नो बुद्धिले भ्याएसम्म म कोसिस जारी रहन्छु र यसबाट केही न केही परिवर्तन होस्, एउटा चाहिँ के अरे एउटा चाहिँ संस्थागत रूपमा, एउटा त्यहाँको सिस्टमको रूपमा, आजसम्म आएका गतिविधिका रूपमा चाहिँ केही परिवर्तन होस् र सुविधाको रूपमा पनि केही परिवर्तन होस् भन्ने कुरा चाहिँ म चाहन्छु।
तपाईँको कुरा कसरी पत्याउने? कुनै अमुक पार्टीका अध्यक्ष बने योभन्दा अगाडि आफ्ना धेरै नजिकका मान्छेहरूलाई भर्ना गरेर गए, हुँदै आयो कि त्यो परिपाटी। अहिले रीता भण्डारी बम, म तपाईँसँग आदरणीय स्वर्गीय हुनुहुन्छ किशोर दाईको, किशोर बमजीको नाम जोड्छु, उहाँको एउटा जुन स्टेटस थियो, तपाईँले त्यो विश्वास कसरी दिलाउनुहुन्छ कि विगतमा त्यस्तो हुँदै आयो, अब मेरो कार्यकालमा म सबैको अध्यक्ष हुँ, म अस्पतालको अध्यक्ष हुँ, म कुनै अमुक पार्टीको नियुक्ति एउटा होला तर म पार्टीको होइन भन्ने कुरा कसरी विश्वास दिलाउनुहुन्छ?
अब यो त सुरुवात भइसकेको छ, मलाई यो विश्वास भन्ने कुरा समयले दिने कुरा हो। मैले विश्वास गर म राम्रो छु भन्ने कुरा सबैले भन्ने कुरा हो र समयले पनि दिन्छ र हाम्रो सुरुवात पनि भइसकेको छ। जस्तो अहिले हामीले चाहिँ बिस्तारै यो अनमीको फार्मेसीको चाहिँ हामीले विज्ञापन खोल्यौँ, यहाँभन्दा अगाडि लगभग विज्ञापन गरेर राखेको चाहिँ रेकर्ड पनि पाइएन। अब यहाँ चाहिँ बेरोजगारको समस्या धेरै, ऊ पनि धेरै, आफ्ना आफ्ना मान्छे जो जो आए
भन्न थालिहाले। अब आउने बित्तिकै नयाँ अध्यक्षले भ्याकेन्सी खोल्यो, अब आफ्ना आफ्ना नजिकका अथवा काङ्ग्रेस काङ्ग्रेसका छानेर राख्छन् कि भन्ने चर्चा चलिसक्यो बजारमा।
यो यसको चाहिँ एकदम मलाई त्यहाँ त्यस्तो कुनै पनि हामीले चाहिँ काङ्ग्रेस भनेर छानेर राखेको चाहिँ पत्तो लागेपछि मलाई आएर चाहिँ भने हुन्छ, कम्प्लेन गरे हुन्छ। यसमा एकदम फेयर हामीले कम्पिटेटिभ, मेरो आफ्नो मान्यता पनि के छ भने शैक्षिक बेरोजगार छ, जो मान्छे ट्यालेन्टेड छ, जो मान्छेले चाहिँ आफ्नो छोराछोरी पढाउनको लागि घर जग्गा बेचेका मान्छे नै होलान्, रिक्सा चढाएर पढाएका मान्छे पनि होलान्, हामीले चाहिँ हाम्रा र आफ्ना भनेको को सबै एउटा अभाव भएको मान्छे सबै आफ्ना नै, जसलाई आवश्यकता छ त्यो मान्छेलाई चाहिँ हामीले सिलेक्टिभली ल्याउने। यसमा चाहिँ कुनै एकदम काहीँ पाइयो भनेपछि मलाई एकदम आएर भन्नु
पुरा फेयर हुन्छ,
एकदमै पुरा फेयर। त्यसमा कुनै शंकै गर्नु पर्दैन
कसैले म कपी हेर्न आउँछु त्यहाँ भने हेर्न पाउँछ
एकदम त्यसमा कुनै शंकै छैन
श्रोता तपाई सुदूरपश्चिमको आवाज दिने एफएम सँगै बैठकको रेडियो स्वागतबाट कार्यक्रम फेस्टिभेस सुनिनु भएको छ आज हाम्रो स्टुडियोमा हुनुहुन्छ सेती अञ्चल अस्पतालका नवनियुक्त दुई जना हुनुहुन्छ अस्पताल प्रमुख डाक्टर अशोक सिपाली र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ रीता भण्डारी बम उहाँसँगको कुराकानी अझै धेरै बाँकी छ तपाईँहरू कतै नै जानु होला तर अहिले पालो भएको छ ब्रेकको यो व्यापारिक विश्रान्तपछि पुनः स्वागत छ श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिने सेवमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टू फेस सुनिनु भएको छ आज हाम्रो स्टुडियोमा हुनुहुन्छ सेती अञ्चल अस्पतालका प्रमुख डाक्टर अशोक सिपाली र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रीता भण्डारी बङ हुनुहुन्छ हामीले उहाँसँग केही कुराकानी गऱ्यौँ अब अलिकता हामी सरसफाइप्रति बढी केन्द्रित हुन्छौँ म डाक्टर साहबबाटै सुरुवात गर्छु अब अस्पतालको हिजो अस्ति अस्पतालको विभिन्न शौचालयहरूमा ग्यालेरीहरूमा म सरर घुमेर आएँ तपाईँहरू आज आउनुहुन्छ सोध्नुला भनेर कुनै पनि शौचालय सफा छैन इमर्जेन्सीको शौचालयको अवस्था त्यस्तै छ त्यसको बेसनमा पुरा पान गुटका चपाएर फालेको छ माथिबाट पानी आउँदैन धारामा राम्रो टुटी छैन अस्पतालको ग्यालेरीहरूमा जानुहुन्छ भनेपछि त्यो तन्ना ल्याएर कच्याक कुचुक पारिदिएर राखिदिएको छ फेरि फेरिमै त्यस्तो फोहोर छ सिँढीमा जानुहुन्छ भनेपछि तपाईँको तलबाट सफा भएको जुत्तामा गिलो भएर गयो भनेपछि त्यति माटो जम्मा भएको छ यो किन यस्तो भइरहेछ कि यसलाई व्यवस्थापन कसरी गर्नुहुन्छ
अब यो सरसफाइ भनेको यो हाम्रो लागि पनि एकदमै यो समस्याको कुरा भइसकेको छ विगत आज मात्रै होइन यो धेरै वर्षदेखि हामीले यो सल्भ गर्ने प्रयास हामीले पटक पटक गर्दै आएको छौँ पहिलो कुरा त हस्पिटलमा अब म केही पहिला कारणहरू भन्छु हस्पिटलमा एउटा ओभर क्राउडेडको एउटा एकदमै समस्या छ हामीले भन्यौँ जुन चाहिँ यो 50 बेड क्षमताको लागि बनेको त्यही अनुसारको बेडको लागि बनेको टोइलेटहरू छ त्यही अनुसारको बेडको लागि बनेको स्पेस छ जनशक्ति पनि त्यही अनुसारले राखिएको छ तर 81 हामीलाई चाहिँ अब 50 बेडको क्षमतामा हामीले विकास समितिको तर्फबाट 75 बेड थपेका छौँ र अनअफिसियल्ली हामीले थप्दा थप्दै 250-300 जति बेड हाम्रो पुगिसकेको अवस्था छ र त्यही अनुसार बिरामी र भिजिटर त्योभन्दा एउटा बिरामीसँग आउने 4-5 भिजिटरहरू अझ प्रत्येकपल्ट दिन भेट्न आउने जाने गर्दाखेरि दिनमा चाहिँ 10,000 मान्छे चाहिँ आउने जाने क्रमहरू चलिरहेको छ त्यही कारणले गर्दा अहिलेको फिजिकल इन्फ्रास्ट्रक्चरले धान्न सकिरहेको अवस्था छैन र कतिपय चाहिँ अब हाम्रै आफ्नै व्यक्तिगत बानीले गर्दाखेरि पनि हस्पिटल फोहोर भएको अवस्था छ जस्तै अब हामी त एकछिन आउने जाने हो सरसफाइ त यिनीहरूको जिम्मा हो हस्पिटलको मान्छेको जिम्मा हो यहाँको स्विपरहरूले गर्नुपर्ने जस्तै टोइलेटमा जाने पानी नहालिदिने त्यसपछि जथाभावी पान खाएर थुक्दिने ठाउँमै अनि अब भित्र जाँदाखेरि खोस्टाहरू फालिदिने जहाँ तहीँ फालिदिने त्यसले गर्दाखेरि पनि अब हामीले अलिकति सजग भयौँ आफूले चाहिँ ठाउँ ठाउँमा चाहिँ बाल्टीहरू राखेका छौँ हामीले ठाउँ ठाउँमा चाहिँ सफा राखौँ हस्पिटललाई हाम्रै हस्पिटल हो भनेर सूचना पनि राखेका छौँ आफ्नै हस्पिटल सम्झेर हामीले अलिकति दुःख कष्ट गरेर ठाउँमा फोहोर फालिदियौँ भने पनि 50% फोहोर त त्यही त्यसैले गर्दा कम भइहाल्यो र बाँकी कुरो छ हाम्रो चाहिँ सरसफाइ गर्ने स्टाफहरूको कुरा अब यो
एउटा सिस्टमको कुरा हुँदै रहेछ कि डाक्टर साहब जसरी सरसफाइ अस्पताल व्यवस्थापन समिति अस्पताल प्रशासनले खटिएर 4 महिनाका लागि अस्पताललाई एकदम क्लिन राख्यो भने त्यसपछि त्योभित्र जाने मान्छे पनि अलिकता यही यस्तो सफा बनाएको रहेछ अब मैले सफा गर्नु हुँदैन भन्ने आउँछ नि त हामीमा त्यो बनाउनु त चुनौती छ नि त त्यो बनाउनु त तपाईँको टिमले सुरुवात गर्नु पऱ्यो नि त
हो हाम्रो हस्पिटलको दुईवटा पाटो छ हेर्नुहोस् एउटा चाहिँ नयाँ बिल्डिङ छ एउटा पुरानो बिल्डिङ छ पुरानो बिल्डिङमा अलरेडी हाम्रो 100 जति बेड छ जुन चाहिँ गाइनी वार्ड ल्याब चाहिँ हाम्रो त्यसमा छ अब नयाँ बिल्डिङ हामीले त्यसमा लागिरहेको छौँ नयाँ बिल्डिङमा पुरानो जस्तो त्यति धेरै समस्या अहिले
पुरानो बिल्डिङको एकजनाले मलाई गुनासो गर्नुभएको हिजो
पुरानो
यो यो जुन ठाउँमा हामीहरूलाई राखिदिएको छ
हजुर
यहाँ हामी रोगले भन्दा बढी यो दुर्गन्धले हामी बिरामी भयौँ भनेर यस्तो दुर्गन्ध छ त्यहाँ सेफ्टी ट्याङ्कीहरू बाहिर लिक भएको छ उनीहरूको वार्डमै सेफ्टी ट्याङ्कीको दुर्गन्ध आउँछ
यो समस्या म आउँदादेखि फर्स्ट डेदेखि नै हामीले सल्भ गर्ने प्रयास गरेका छौँ र त्यो ठाउँको टोइलेट बाथरुम ड्रेनेजको समस्या छ जुन हामीले भन्यौँ त्यो हस्पिटल बिल्डिङ जमिनको सतहभन्दा तल रहेर अहिले चाहिँ ड्रेनेजमा अब्स्ट्रक्सन भएको समस्या छ. त्यसलाई हामीले नयाँ टोयलेट बनाउनको लागि त्यो पुरानो टोयलेट बन्दै गरिदिने अब त्यो काम नलाग्ने भइसक्यो. नयाँ टोयलेट बनाउनको लागि त्यो टेन्डर प्रक्रियामा गएर अब 10-15 दिनमा काम सुरु भइसक्ने नयाँ टोयलेट बन्न सक्ने अवस्था छ.
भनेपछि त्यहाँ पुरानो बिल्डिङको आसपासमा चाहिँ नयाँ टोयलेट बन्छ.
नयाँ टोयलेट उतातिर नयाँ टोयलेट एउटा राम्रो एउटा सुविधा सम्पन्न बाथरुम सहित भएको टोयलेट हामीले बनाउने. अब नेपाल सरकारको सार्वजनिक खरिद अनुसार जानुपर्ने भएको हुनाले टेन्डरलाई 15 दिन मिनिमम टाइम दिनुपर्ने हुनाले मात्रै ढिलो भएको हो. नत्र फर्स्ट डेदेखि हामीले त्यसमा काम सुरु गरिसकेका छौँ र दुईजना स्टाफ हामीले अलरेडी त्यो पुरानो टोयलेटको सरसफाई त्यसको लागि मात्रै भनेर हामीले राखिसकेका छौँ. र अहिले के हुन्छ भने
तपाईँ दुईजनाको टिम आएपछि भएको परिवर्तन
भएको परिवर्तन र सरसफाइमा हामीले सरसफाई हामीले इन्चार्ज नै गरेर हामीले प्रत्येक दिन सबै ठाउँको रिपोर्टिङ गर्ने गरेर त्यो सिस्टम हामीले ल्याइसकेको छौँ. अब यसमा दुई तिनवटा समस्या हामीलाई अहिले के आइरहेको छ भनेपछि पहिलो कुरा एउटा वार्डमा मिनिमम पनि 3 शिफ्टमा काम गर्न फेरि हस्पिटल भनेको 10-5 होइन राति पनि गराउनु पऱ्यो इभिनिङ गराउनु 4 स्विपर मिनिमम रूपमा हामीलाई चाहियो
एउटा सिफ्टमा
एउटा वार्डको लागि मात्रै किनकि एउटा ठाउँ जस्तै इमर्जेन्सी छ सर्जरीको वार्ड मेडिकल वार्ड त्यसपछि गाइनी वार्ड छ गाइनी वार्डमा पनि अहिले 3 सेपरेट छ लेबर रुम छ पोस्ट अप वार्ड छ त्यसपछि अब पोस्टनेटल वार्ड छ त्यसपछि ल्याब छ गर्दा गर्दै हामीलाई चाहिँ स्विपरहरू एकदमै धेरै चाहिने आवश्यकता भएको छ प्रत्येक वार्डमा चाहिँ त्यसरी राख्नको लागि र त्यसमा हामीले अहिले भएको चाहिँ अहिले भएकोलाई नै अहिले ओभरटाइम गराएर गराइरहेको अवस्था हो र सबै म्यान पावर हाम्रो आन्तरिक स्रोतबाट मात्रै धान्नलाई फेरि हस्पिटलको आन्तरिक स्रोतले सबैलाई तलब खुवाउन सक्ने नसक्ने त्यो कुरा चाहिँ हामीलाई समस्या भएको हुनाले मात्रै हामीले त्यसमा अहिले वर्कआउट गर्दैछौँ. हामीले चाहिने जति म्यान पावर थप्दै पनि छौँ र भएका म्यान पावरलाई भएका स्विपरहरूलाई कसरी काममा लगाउने त्यसमा चाहिँ हामीले चाहिँ अलिकति स्ट्रिक्टनेस हामीले चाहिँ गर्ने तयारी गरेका छौँ. अब यसमा के छ नेपाल सरकारले पहिला कतिपय स्विपरहरूलाई स्थायी गरिदिएको छ र स्थायी स्विपरहरूबाट बढी समस्या अहिले देखिरहेको छ जसले चाहिँ काम नगरिदिने भाग्ने रक्सी खाएर ड्युटीमा आइदिने त्यस्तो स्विपरलाई
तपाईँ मलाई हटाउन सक्नुहुन्छ म त थाहा
हो विभागीय कारवाहीको लागि मैले आफैले सिफारिस गरेर मन्त्रालयले पठाएको छु त्यस्तो स्विपरलाई कारवाही भएको छैन अहिलेसम्म होइन. भनेपछि कतिपय कन्स्टेन्टहरू छन् तर यसमा चाहिँ हामीले चाहिँ अब म्यान पावर थपेर भयो भने ल पुरानो बिल्डिङ चाहिँ जीर्ण अवस्थामा भइसकेको हुनाले पुरानो बिल्डिङमै बढी समस्या देखेको छ र त्यसको चाहिँ इन्टर्नल रिनोभेसनको लागि चाहिँ हामीले अहिले चाहिँ बाहिरको नसके पनि भित्र चाहिँ हामीले रिनोभेसन गरौँ भित्र चाहिँ भेन्टिलेसन भित्रको चाहिँ त्यसलाई गरौँ भन्ने गर्दैछौँ र त्यसको लागि पनि अब हस्पिटलको बजेट हामीले चाहिँ अध्यक्षज्यू पनि हुनुहुन्छ नयाँ समिति पनि छ त्यो सबै वर्कआउट गरेर हामीले चाहिँ भित्रकोलाई चाहिँ बस्न योग्य बनाउने किनकि अब अझै हामीले नयाँ बिल्डिङ चाहिँ बन्ने कुरा चाहिँ छ त्यो अझ स्योर भइसकेको छैन. नयाँ बिल्डिङ पानी ट्याङ्की भएको ठाउँमा नयाँ एउटा 4 बिल्डिङ बन्ने भन्ने कुरा छ त्यो अझै फ्लोरमा नगइसकेको हुनाले अझै 3-4 हामीले त्यही बिल्डिङले धान्नुपर्ने बाध्यता छ र त्यसको लागि हामीले चाहिँ अब अलिकति केही हाम्रो चाहिँ खर्च गरेर त्यो बिल्डिङलाई चाहिँ रिनोभेट गरौँ भनेर हामीले प्लान गर्दैछौँ.
हजुर यता अध्यक्षज्यू कहाँ आउँछु जसरी अस्पतालको कुनै पनि सयमा तन्न छैन पोस्ट अपरेटिभ वार्ड अस्पतालको अपरेसन पछिकोमा केमा तन्न छ त्यो बाहेक अधिकांश वार्डहरूमा तन्न छैन. सुत्केरी वार्ड सुत्केरी भइसकेपछि बच्चा सारेको वार्डहरूमा पनि घरबाट लगेर तन्न ओछ्याएको देखियो. अस्पतालले त्यो तन्न सफा तन्न दिनुपर्ने होइन सयमा
एकदम जरुर. अब यसमा मेरो पनि आँखा नगएको होइन मैले पनि नोटिस गरेका छु र यो कुरा मैले उठाइ पनि सकेका छु र अब यो विशेष अब समस्या भन्ने कुरा समस्यामाथि समस्या समस्या यो जस्तो हुने अब यो म्यानुअल सिस्टमबाट धुने कहिले चाहिँ झरी कहिले बादल कहिले चाहिँ टाइममा नधोइदिने हुनाले पनि ती कुराहरू चाहिँ अलिकति सम्भव भएको छैन. अब यो चाहिँ मैले एकदमै मेरो चाहिँ पहिलो प्राथमिकता मैले सुरुमा गएदेखि नै नोटिस गरेको र मैले उठाइरहेको कुरा अब यो एकदम तुरुन्तै मैले अस्ति डक्टर साहबसँग पनि मैले कुरा गरेँ भने तन्ना त हुनुपर्ने अब तन्ना भएर पनि के गर्ने त्यो ओछ्याइदियो ओछ्याइदियो अब धोएको हुँदैन झन् फोहोर हुन्छ मान्छेलाई झन् रोग सर्ने समस्या भयो त्यही भएकोले गर्दाखेरि यो हामीले एउटा लन्ड्री मिसिन ल्याउने धुनै पर्छ सरसफाइ त गर्नै पर्छ तन्ना हुनैपर्छ भन्ने किसिमले चाहिँ हामी यसमा चाहिँ वर्कआउट गर्दैछौँ.
कहिलेसम्म आउँछ त्यो लन्ड्री मेसिन आएर
अब यसमा चाहिँ अहिले ठ्याक्कै यतिसम्म आउँछ भन्ने कुरा त भन्न सकिँदैन तर पनि म चाहिँ यो 2-3 महिनाभित्रमा हामी यसमा चाहिँ अहिले हुन त तुरुन्तै लागेका छौँ ठ्याक्कै अब यो भने जस्तो प्रोसेसले जानु पऱ्यो टेन्डर प्रोसेसले जानु पऱ्यो अब बजेटको कुराहरू छलफल गर्नु पऱ्यो त्यो भएपछि हाम्रो तुरुन्तै पहिलो प्राथमिकता नै मेरो चाहिँ वास्तवमा सरसफाइलाई नै जान्छ. यो चाहिँ
अब त्यो ग्लोभ्स लगाउँदा रहेछन् त्यहाँको नर्सहरूले अथवा त्यहाँको स्वास्थ्यकर्मीहरूले ग्लोभ्स धोएर मजाले तारभरि झुन्ड्याएको छ ग्लोभ्स धोएर दोस्रोपटक प्रयोग गर्नु पाइन्छ
यो चाहिँ मैले पनि देखेको कुरा हो, मैले अस्ति बोली पनि सकेँ यस कुरामा। हामीले सोध्यौँ के को लागि युज हुन्छ, यो धोएर चाहिँ सुकाएको थियो, चाहिँ एकजना टिममा आएको थियो अब्जर्भेसनमा, म पनि गएको थिएँ, अनि मैले आफैले प्रश्न गरेँ यो किन चाहिँ सुकाएको, रियुज गर्ने त होइन, डिस्पोजेबल हो भन्दाखेरि हामी चाहिँ बच्चा साउने युज गर्दैनौँ सरसफाइमा भनेपछि, मैले उतिखेरै भने यो चाहिँ सर एकचोटि युज गरेको कुरा सरसफाइमा, ग्लोभ्सको अभावहरू भयो भने के भयो म्यानेज गरिन्छ, तर यो चाहिँ रियुज गर्नु हुँदैन भनेर मैले भनिसकेको छु। त्यसमा
अब हुँदैन
हुँदैन
अब धोएको तारभरिको त्यो ग्लोभ्सहरू भेटिन्न अस्पतालमा,
भेटिँदैन भेटिँदैन।
हजुर, श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिने शिवमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिनु भएको छ। आज हाम्रो स्टुडियोमा हुनुहुन्छ सेती अञ्चल अस्पतालका प्रमुख डाक्टर अशोक सिर्पाइली र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रिता भण्डारी बम। हामी अस्पतालको फोहोरको बारेमा कुराकानी गर्दैथ्यौँ डाक्टर साहब। अब फोहोर व्यवस्थापन त एकदम जरुरी भइसक्यो, त्यसमा तपाईँहरूको केही योजनाहरू पनि सुन्न पाइयो र त्यसमा नगरवासीले सम्पूर्ण त्यहाँ जाने कुरोहरूले पनि सहयोग गर्नु, सबैले सहयोग गर्नुपर्छ। अलिकता उपचारको कुरातिर पनि आउन चाहन्छु, धेरै पटक गुनासो आउँछ। अलिकता सुरुवातमै यहाँले भन्नु पनि भएको छ, ओपिडीमा डक्टर नै भेटिँदैन, यो सुदूरपश्चिमको रेफरल अस्पताल हो, नौवटै जिल्लाबाट मान्छे एकपटक चाहे अहेब होस्, चाहे हेल्थ असिस्टेन्ट होस्, चाहे मेडिकल अफिसरसम्म पनि डक्टर भएको ठाउँमा चेकअप गरेर अब त म विशेषज्ञ सेवा लिन सेतीमा जान्छु निको भएन भनेर आउँछ, तर त्यही मान्छे आएर फेरि त्यही अनमी, त्यही अहेब अथवा त्यही हेल्थ असिस्टेन्टको जाँच गरेर फर्किनुपर्छ। ओपिडीमा डक्टर भेटिन्छन् अब?
अब यस्तो छ, यसमा कुरा के छ भने चाहिँ, पहिलो कुरा अब हामीले अघि पनि भन्यौँ जनशक्ति अभाव भनेर, म एउटा सानो उदाहरण दिन्छु। भरतपुर अस्पताल र सेती अञ्चल अस्पताल एउटै अस्पताल हो, जिल्ला अस्पताल हो। भरतपुर अस्पताल 300 बेड भइसक्यो, त्यहाँ चाहिँ 100 डाक्टर विकास समितिको तर्फबाट मात्रै हुनुहुन्छ, बाँकी 100-150 नेपाल सरकारको तर्फबाट गएर 250-300 डाक्टरहरू भरतपुर अस्पतालमा हुनुहुन्छ। सेती अञ्चल अस्पतालमा जम्मा हामी अहिले चाहिँ सबै मिलाएर प्रशासनिक सबै गरेर 30-35 मात्रै डाक्टरहरू विकास समिति तर्फबाट भएको हो। अघि हामीले भन्यौँ इमर्जेन्सी मेन इम्पोर्टेन्ट कुरा हो, हामीले अघि इमर्जेन्सीमा त डक्टर त चाहियो नै चाहियो होइन, इमर्जेन्सी आएको बिरामीलाई त तुरन्त विदिन मिनट डाक्टर चाहियो,
अब इमर्जेन्सी जाने बित्तिकै डक्टर
हुन्छन् हो। हामीले त्यो आवश्यकता महसुस गरेर अहिलेसम्म हामीसँग एभाइलेबल भएको सबै डाक्टरहरूलाई, मेडिकल अफिसरहरूलाई हामीले इमर्जेन्सीमा तान्यौँ। अब अवस्था के भयो, यता ताने उता छुट्ने, उता ताने उता छुट्ने भन्ने हाम्रो अहिलेको अवस्था छ। अहिले ओपिडीमा मेडिकल अफिसरहरू कुनै पनि छैन, हेलो
हजुर हजुर,
ओपिडीमा कुनै पनि मेडिकल अफिसरहरू छैन। मेडिकल अफिसरहरू ओपिडीमा नभएको कारणले गर्दाखेरि हामीले अब 6 जति मेडिकल अफिसर रिक्रुट गर्ने, अब यो बाहेक अब अहिले हामीले इमान्दारीपूर्वक सबैको अहिलेको समस्या भन्नुपर्छ, किनकि यो सबैको लागि हो। आइसियु हाम्रोमा सञ्चालन छ 4 आइसियु, तर आइसियुको लागि भनेर छुट्टै डाक्टर छैनन्। डायलिसिस हाम्रो सञ्चालनमा छ, डायलिसिसको लागि भनेर छुट्टै डाक्टरको दरबन्दी पनि छैन, कतैबाट डाक्टरहरू ल्याउन सकिएको पनि छैन,
अस्पतालले नै व्यवस्थापन गर्छ,
अस्पतालले नै व्यवस्थापन गर्नुपर्ने, त्यही मेडिकल वार्डको डाक्टर साहबहरूले हेर्नुहुन्छ। र जुन चाहिँ विशेषज्ञ सेवा ओपिडीमा हुनु भनेको त एकदमै राम्रो कुरा हो, हाम्रो इच्छा पनि त्यही हो, तर कुनै कुनै डिपार्टमेन्टमा एकजना डाक्टर, जस्तै इएनटीमा म आफू एक्लो मात्र छु, अहिले मैले प्रशासन आफैले हेर्नुदेखि लिएर ओपिडी वार्ड अपरेसन 4 काम आफैले हेर्नुपर्ने अवस्था छ। साइकेट्रीमा एकजना हुनुहुन्छ, अब अर्थोपेडिक्समा नेपाल सरकारको एकजना, विकास समितिबाट एकजना हुनुहुन्छ, पेडियाट्रिक्समा अहिले 2 नेपाल सरकार, अनि त्यसपछि 3 नेपाल सरकार, 1 करारमा हुनुहुन्छ। सर्जरीमा त्यस्तै 2 नेपाल सरकार, 1 करारमा, 2-3 भन्दा बढी भएको छैन। र ती डाक्टरहरूमा कतिपय डिपार्टमेन्टमा एकजना मात्रै भएको डिपार्टमेन्टमा अहिले चाहिँ बिहान राउन्ड डक्टरले नै गर्नु पऱ्यो, अपरेसन कुनै इमर्जेन्सी अपरेसन आइपऱ्यो, राउन्ड भएको बिरामी कहिले काहीँ सिरियस भइदिनु भयो, कुनै बिरामी हुनसक्छ नि, अब हिजो जाँदाखेरि एकदम ठिक हुनुहुन्थ्यो, बिहान राउन्डमा हेर्दाखेरि अलिकति सिरियस भइदिनु भयो, त्यो बिरामीलाई 1 टाइम दिनुपर्ने भयो भनेपछि त्यतिखेर त ओपिडी ह्याम्पर हुने भयो। अहिलेको यो समस्याले गर्दाखेरि ओपिडीमा पुरै डाक्टर 24 हामीले चाहिँ फर्स्टदेखि 10 हामीले पुर्याउनु नसकेको त्यो बाध्यता हामीलाई छ, तर हामीले सकेसम्म अब रिक्वेस्ट गरेर सबैलाई आफ्नो अरू काम सकाएर पनि ओपिडीमा एटलिस्ट हामीले चाहिँ केही बसेर हामी बिरामीहरूलाई चाहिँ स्क्रिनिङ गरौँ है, हामी विशेषज्ञ डाक्टरले नै बिरामीहरूलाई सबै हेरौँ, जस्तै मेडिकल अफिसरले कुनै सिम्पल केसहरू हेर्नुभए पनि उहाँहरूले कन्सल्टेसन गर्नुपर्ने केसहरू चाहिँ डाक्टरलाई हेरौँ। अब यसको लागि के छ भने चाहिँ सबभन्दा पहिले त दरबन्दी बढाउनै जरुरी छ। अब हाम्रो के छ, नेपाल सरकारको जम्मा 80 दरबन्दी हो सबै सुपर स्टाफ गरेर, बाँकी सबै विकास समितिको तर्फबाट छ। विकास समितिले तलब खुवाउने भनेको त्यही हाम्रो बिरामीहरूले तिरेको पैसाबाट, अनि त्यसपछि अब बाहिरबाट आउँछ सटरबाट हो। अब अहिले बाटो तोडिने कुरा छ, सटर भयो भने हामीले फेरि त्यसको एउटा ठुलो इन्कम चाहिँ अस्पतालको हराउँछ। त्यसपछि चाहिँ तलब कहाँबाट खुवाउने, विकास समिति आफै कोल्याप्स हुने त होइन भन्ने, त्यो पनि हामीले अब आँखा चिम्लेर सबै डाक्टर भरिदिउँ भन्ने पनि, त्यो पनि पछिको लागि पनि हेर्नु पऱ्यो एउटा, किनकि
एउटा ठुलो चुनौती
चाहिँ देखेको छ। त्यही भएर हामीले जोड दिएको चाहिँ नेपाल सरकारको दरबन्दी थपियोस्, अनुदान थपियोस्, अनि डाक्टर बढी भयो भने सबैलाई बढी सुविधा हुन्छ। तर अहिलेको लागि चाहिँ हामीले तुरुन्तै अब ओपिडीमा सञ्चालन गर्ने चाहिँ एटलिस्ट 6 चाहिँ मेडिकल अफिसर लिएर, ओपिडी र मेडिकल अफिसर र विशेषज्ञ मिलेर ओपिडी चलाउने, र अर्को चाहिँ ओपिडीमा हामीले डिजिटल क्यु सिस्टम, जुन बैङ्कहरूमा हामीले टोकन सिस्टम हुन्छ, अब पालो कुर्नु नपरोस् भनेर चाहिँ अब डिजिटल क्यु सिस्टमलाई अर्को महिना हाम्रो फागुनभित्रै चाहिँ हामीले डिजिटल क्यु सिस्टम चाहिँ लागू गरिसक्ने, त्यो त्यसको लागि हामी लागिरहेको छौँ।
त्यो भनेको के, अब फर्स्ट कम फर्स्ट सर्भिस,
फर्स्ट कम फर्स्ट सर्भिस, अब बिल काट्ने, आफ्नो नम्बर लिने, अब त्यहाँ बाहिर चाहिँ वेटिङ रुममा बस्ने, त्यो ढोकामा पालो कुरिराख्नु पर्दैन, आफ्नो नम्बर आएपछि बल्ल जाने, अब त्यस्तो सिस्टम चाहिँ हामी लागू गर्न खोज्दैछौँ सबैको सुविधाको लागि।
हजुर श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिने सेवासँगै बैतडीको रेडियो सोकारबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। अझै पनि कुराकानी गर्न बाँकी छ, तपाईँहरू कतै नजानु होला, तर फेरि पनि पालो भएको छ ब्रेकको। यो व्यापारी विश्रामपछि पुनः स्वागत छ श्रोता। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जसँगै बैतडीको रेडियो सौगात 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ सिद्धिअञ्चल अस्पतालका प्रमुख डाक्टर अशोक सिरपाली र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रिता भण्डारी बम। हामी कार्यक्रमको अन्तिम खण्डमा छौँ। म अब केही तपाईँहरूको प्रतिबद्धता पनि लिन्छु, अब हामी के गर्छौँ, हामी सबैको सामूहिक प्रतिबद्धता हुन्छ त्यो। एउटा कुरा यहाँ अध्यक्षजी कहाँ आउँछु, योभन्दा अगाडि पनि मैले भने, हामीले गर्छौँ 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 भनेर आशा धेरै लगाइयो दिइयो योभन्दा अगाडि अस्पताल व्यवस्थापन समिति अस्पताल प्रमुखहरूले, तर खासै परिवर्तन भएन। अब तपाईँ म चाहिँ गर्छु भन्नुहुनु भएको छ, विश्वास कसरी गर्ने क्या?
हजुर, यो अब सबै समयले बताउने कुरा हो। अब यहाँभन्दा अगाडि गर्छु भन्नुभयो, उहाँहरूलाई कति अप्ठ्यारो पऱ्यो, कति गर्नु कति गर्नु भएन, मलाई त्यसको अब लेखाजोखा छैन। तर म चाहिँ कस्तो भनेपछि, म आफ्नै पनि व्यक्तिगत रूपमा पनि म केही गर्न एउटा भोको मान्छे भन्छ नि, काम गरिरहेको मान्छे, अब काम गर्न नपाएर भोको एउटा चाहिँ हङ्गर, समाजको लागि सधैँ नै केही गर्न चाहने मान्छे, चाहे जुनसुकै क्षेत्र भए पनि, एउटा हामीले चाहिँ आफूले बचेको समय, आफूले जानेको कुराहरू हामीले चाहिँ जहिले पनि सामाजिक काममा लाग्नुपर्छ भन्ने कुरा विश्वास राख्ने, भित्रबाट एकदम विल पावर, सबैभन्दा ठुलो कुरो मैले देखेको चाहिँ गर्छु भन्ने कुरा विश्वास दिलाउन चाहने भन्दाखेरि एउटा डेडिकेसन, एउटा विल पावर, र हामीले यसको चाहिँ आवश्यकतालाई कति चाहिँ संवेदनशील तरिकाले लिएका छौँ। हस्पिटल भनेको प्रायः जसो मान्छेको हाम्रो एउटा कन्सेप्ट पनि के देखिन्छ भने, चाहे हस्पिटल होस् चाहे सरकारी चाहिँ कार्यालय कुनै पनि होस्, यो सरकारको भनेपछि हाम्रो अलिकति एटिच्युड पनि परिवर्तन,
यो हाम्रो होइन, यो त सरकारको,
सरकारको हो यो। तर यही कुराको एकदम हाम्रोमा चाहिँ मिस ग्याप भनेकै यही छ। यो चाहिँ हामीलाई चाहिँ के छ भने, हाम्रो बुझाइ के छ भने, यो हाम्रो भन्ने हामी मान्दै भने, वास्तवमा प्राइभेट त प्राइभेटको हुन्छ, सरकारी भनेको त हाम्रो हो नि, हाम्रो सुविधाको लागि हो, हाम्रो सेवाको लागि हो। र जबसम्म हामीले यो सरकारको भन्न छोडेर हाम्रो भन्ने किसिमको जो हामी चाहिँ हाम्रो चाहिँ हाम्रो प्रवृत्तिलाई चेन्ज गर्दैनौँ, तबसम्म वास्तवमा सम्भव हुँदैन। मेरो आफ्नो तर्फबाट चाहिँ मैले भने नि, अब यो अहिले कुरा गर्दाखेरि म अर्ली उसमै छु, अब सुरुवातै छ, तर यसै यति गर्न सक्छु भनेर एउटा इन्डिकेटर नभए तापनि, मेरो आफ्नो कार्यकालमा जति मैले त्यहाँ देखेका कुराहरू हुन्छन्, एउटा चाहिँ संरचनाको आधारमा होस् अथवा सुविधाको आधारमा होस् अथवा चाहिँ सबैभन्दा ठुलो कुरो चाहिँ त्यहाँको फ्रेन्डली इन्भाइरोमेन्ट भन्न म चाहन्छु, पेसेन्ट र डक्टरहरूको सुमधुर सम्बन्ध हुनु पनि जरुर देखिन्छ। सानो कुरामा डक्टरलाई ब्लेम गर्ने,
तर योभन्दा अगाडिका अध्यक्षहरूले त्यहाँ त अलिक काम गर्नुहोस् भनेर डक्टरलाई गुटबन्दी सुरु भइहाल्यो, तपाईँ आफ्नो सिफ्टमा टाइमली काम गर्नुहोस् भन्यो सिस्टरहरूलाई अथवा नर्सिङ स्टाफहरूलाई, त्यहाँ गुटबन्दी भइहाल्यो। तपाईँहरू सरसफाइ गर्नुहोस् भनेर स्विपरहरूलाई काम लगाउने बित्तिकै त्यहाँ गुटबन्दी भइहाल्यो, बडा गाह्रो रहेछ। म अध्यक्षको नाम भन्दैन, एकजना अध्यक्षले गुनासो गर्नुभएको थियो, त्यो गाह्रो साह्रो आइरहेको छैन, पर्दैन तपाईँले?
हजुर, मेरो बुझाइमा गाह्रो र सजिलो भन्ने कुरा के छ भने, सबैभन्दा कुरा चाहिँ एउटा चाहिँ सेल्फ रेस्पेक्ट भन्छ नि, तपाईँले कसैलाई सम्मान गर्नु नै उसले नि तपाईँलाई सम्मान गर्छ भन्ने कुरामा म विश्वास राख्छु होइन। अब जति पोलिटिकल नियुक्ति भएर गएको चाहे जोसुकै होस् मलाई त्यो अगाडिको कुराहरू थाहा छैन, भए पनि डक्टरलाई यसलाई अराउनुपर्छ म अध्यक्ष हुँ भनेर चाहिँ अलिकति आफूले पनि आफ्नो एटिच्युड लाद्न खोज्यो भने पछि त्यो कुराहरूमा हुँदैन। सबै कुराहरू चाहिँ वर्कआउट भनेको टिम स्पिरिट मिल्नुपर्छ, त्यसपछि हामी होइन यसो गर्दा कसो होला एउटा भन्ने शैली एउटा आफ्नो गर्छु भन्ने डेडिकेसन गरेपछि हाम्रो लागि हो भनेर एक्सप्लेन गरेपछि त्यो टिमले नबुझ्ने भन्ने कुराहरू हुन्छ जस्तो लाग्दैन। म चाहिँ त्यो कुराको लागि चाहिँ मेरो मेन फोकस भनेकै फ्रेन्डली इन्भाइरोमेन्ट भन्न खोजेकै मैले त्यही हो।
हजुर यतापट्टि हामी कार्यक्रमको अन्तिम खण्डमा छौँ, अन्तमा छौँ, हामीसँग 3-4 मिनट मात्रै समय छ। डक्टर अशोक सिरपाली कहाँ आउँछु, अब अस्पताल प्रमुख भइसकेपछि एउटा चर्चामा पनि थियो अघि अलिकता कुरा त आयो, अब जुन यो फार्मेसी सञ्चालन महाकाली अञ्चल अस्पतालमा अन्य सुविधाहरू कम भए पनि फार्मेसी सञ्चालन गरिसके उहाँहरूले, सेती अञ्चल अस्पतालमा कहिलेदेखि सुरु हुन्छ?
अब फागुनको हाम्रो फर्स्ट सेकेन्ड विक भनौँ न 15 गतिभन्दा अगाडि हामीले सञ्चालन गर्ने हाम्रो लक्ष्य छ। अब के भयो भने चाहिँ यसमा किन ढिलाइ भयो भनेपछि अब पहिलेको मेडिकल सुपरिन्टेन्डेन्टले सुरुवात गरेर जानुभएको, तर उहाँ चाहिँ बिचमा चाहिँ 2 महिना चाहिँ राजीनामा दिएर बस्दिनु भएको र त्यो बिचमा मन्त्रालयले कसैलाई पनि अख्तियारी नदिएको निमित्त पनि कसैलाई नदिएको हुनाले त्यो प्रोसेस चाहिँ 2 महिना हाम्रोमा चाहिँ त्यत्तिकै यो होल्ड
ढिलो भयो
त्यसपछि अब मलाई अख्तियारी आइसकेपछि अनि बल्ल सुरु भएको, त्यही कारणले गर्दा मात्रै ढिलो भएको थियो। अब फार्मेसी अधिकृत सहायक हामीले रिक्रुट गर्दैछौँ, यो महिनाभित्र रिक्रुट गरिसक्यौँ भने हामीले अरू चाहिँ प्रशासनिक कामकाजहरू र औषधि खरिद गर्ने त्यो मिलाएर हामीले चाहिँ फर्स्ट विक अथवा सेकेन्ड विकतिरबाटै हामीले सुरु गरिहाल्ने भन्ने हाम्रो अहिलेको टेन्टेटिभ लक्ष्य।
अनि स्वास्थ्य मन्त्रालयले डक्टरलाई 10-5 ओपिडीमा बस अथवा अस्पतालमा बस भनेको छ, सुरु भएको छ?
अब यसमा के छ भनेपछि हाम्रो गभर्मेन्ट डक्टर एसोसिएसन छ र मन्त्रालय बिचमा अहिले नेगोसिएसन चल्दैछ र मन्त्रालयले अब जुन एउटा नयाँ हाम्रो निर्देशिका ल्याएको छ र त्यसलाई लागू गर्नु भनेर परिपत्र आइसकेको अवस्था पनि अहिले छैन, त्यो पनि विचाराधीन नै छ। र ओपिडी मात्रै चाहिँ यो ओपिडी मात्रै चलाउने कुराहरू चाहिँ हाम्रो चाहिँ प्राथमिक स्वास्थ्य केन्द्र हेल्थ पोस्टमा जहाँ चाहिँ बिरामी भर्ना हुँदैनन् त्यहाँ त अहिले सम्भव होला। अघि पनि हामीले डक्टरको स्क्यारसिटीको कुरा गरौँ, 10-5 ओपिडी मात्रै हेर्ने हो भने हामीले बाँकी सुविधा चाहिँ कहिले दिने? हामीले चाहिँ ओटी वार्ड त्यो गर्ने, हामीले प्रत्येक डिपार्टमेन्टमा एटलिस्ट 3 जना विशेषज्ञ भयो भनेपछि यो सुविधा
दिन सुरु हुन्छ।
अहिले म भनौँ नेपालको कुनै पनि हस्पिटलले नेपाल सरकारले भने जस्तो सुरुवात गरेको अवस्था छैन। भरतपुर बुटोल जहाँ भएको छ त्यहाँ चाहिँ यो 2-5 चाहिँ 1 जना मेडिकल अफिसर राखेर एउटा चाहिँ जनरल ओपिडी जस्तो चलाएर देखाउनको लागि चाहिँ हामीले चाहिँ 5 वर्ष ओपिडी सुरु गर्छौँ, त्यो चाहिँ विशेषज्ञ सेवा होइन। हाम्रोमा के छ, अलरेडी अहिले हामीले 3 बजीसम्म त ओपिडी चलाइ नै रहेको छौँ, मन्त्रालयले भनेको 4 बजीसम्म हो, हामीले 3 बजीसम्म ओपिडी 3 बजीसम्म चलिरहेको नै छ ओपिडी, र बाँकी 1 घन्टा एक्सटेन्ड गर्ने हो, त्यो ठुलो समस्या एक्सटेन्ड गर्न ठुलो समस्या छैन। अरूको जस्तै देखाएर विशेषज्ञ सेवा दिन सकिने हो भने हामीले ओपिडी मात्रै विशेषज्ञ सेवा दिन फुल टाइम दिन हामी अहिले असमर्थ छौँ। हामीले मन्त्रालयलाई भनेकै छौँ हामीलाई म्यान पावर थप्दियो, हामी सेवा किन, तर हस्पिटल भनेको 24 घन्टे सेवा, हेर्नुहोस् कुनै पनि बिरामीले सेती अञ्चल अस्पतालभित्र आएपछि फर्किनु पर्दैन, यो फर्केको पनि छैन होइन। हामीले 3 बजेपछि 5 बजेपछि पनि बिरामी आयो भने हामीले फर्काउँदैनौँ नि, हामी त इमर्जेन्सीमा हेरि नै रहेछौँ नि। यो चाहिँ हाम्रो अलिकति बुझाइमा गलत के छ, हामीले बुझाइ के बुझ्न सकेका छैनौँ भनेपछि 5 बजेपछि अथवा 3 बजेपछि सबै हस्पिटल ठप्प हुन्छ भन्ने छ। कुनै पनि बिरामीले सेती अञ्चल अस्पतालमा भित्र आइसकेपछि बिरामी चाहिँ बाहिर फर्किनु पर्दैन, उनीहरूले सेवा त पाउँछन्। जहाँसम्म विशेषज्ञकै सेवा पाउने भन्ने कुरा छ, श्रम ऐनले कुनै पनि विशेष मान्छेलाई 6 घन्टाभन्दा बढी काममा लाऊ भनेर बाध्यकारी पार्न सक्दैन। त्यो 6 घन्टाभन्दा बढी काममा लाउनलाई हामीलाई सिफ्ट फाइज डक्टर गर्ने ड्युटी चाहियो, ड्युटी गर्ने डाक्टर चाहियो, 6-6 घन्टामा गर्ने, त्यो अनुसारको म्यान पावर पनि हुनु पऱ्यो र 6-6 घन्टा दिन सक्ने ओभरटाइमको व्यवस्था पनि हुनु पऱ्यो। एउटै मान्छेलाई त 24 घन्टा गर भनेर कसरी गर्न सकिन्छ भन्नुहोस्? त्यो त सकिँदैन नि। एउटै मान्छेलाई 24 घन्टा त चाहिँ बस्दिनै पर्छ, कतै जानु पनि हुँदैन भनेर त भन्न सकिँदैन। त्यो चाहिँ अहिलेको अवस्थामा सेती अञ्चल अस्पतालमा छैन त्यो।
हस्, यतापट्टि अध्यक्षको आउँछु, अन्तिम प्रश्न, अब तपाईँकै पार्टीको स्वास्थ्य मन्त्री पनि हुनुहुन्छ, प्रादेशिक अस्पताल बनाउने भनेर बजेटहरूमा आएको पनि छ अथवा क्षेत्रीय अस्पताल, यसको स्तर उन्नति भयो भने मात्रै पनि धेरै समस्याहरू समाधान हुँदो रहेछ, 10-5 ओपिडी पनि हुँदो रहेछ अनि विभिन्न वार्डहरूमा डक्टर पनि पुग्दो रहेछन्, उपचार पनि सहज हुँदो रहेछ, विशेषज्ञ सेवा पनि थपिँदो रहेछ, अन्य आर्थिक पाटहरूले धेरै कुराहरू थपिँदो रहेछ। अब तपाईँको प्रयास यसलाई स्तरोन्नति गर्नका लागि के हुन्छ, कहिले काठमाडौँ जानुहुन्छ, स्वास्थ्य मन्त्रीलाई के भन्नुहुन्छ? लाखौँ लाख श्रोताहरू बैतडी, दार्चुला, कैलाली लगायतका श्रोताहरू तपाईँलाई सुनिरहनु भएको छ।
हजुर के अरे अब यसमा चाहिँ हामी अब अहिले भन्दा नि अब एक दुई हप्ताभित्रमा हाम्रो फाइल पनि अगाडि नै त्यहाँ अगाडि चाहिँ फरवर्ड भइसकेका छ पुगिसकेका छ अब हामी डक्टर साहबसँग पनि सल्लाह भइसकेका छ म जान्छु यसको लागि चाहिँ एकदम लबिङ गर्ने अब मलाई जहाँसम्म आशा छ अहिलेको स्वास्थ्य मन्त्री पनि इनर्जेटिक हुनुहुन्छ केही कुरा गरौँ परिवर्तन गरौँ भन्ने कुरामा लाग्नु भएको छ उहाँलाई म कन्भिन्स गराएर आफ्ना समस्याहरू यहाँका सबै बताएर यसमा चाहिँ अगाडि बढ्छु भन्ने कुरा मलाई आफूलाई पनि विश्वास छ र हामी चाँडै नै एक दुई हप्ताभित्रमा चाहिँ त्यसको लागि प्रोसेसमा अगाडि बढ्छौँ मलाई जहाँसम्म आश छ हामी स्कुलमा सफल पनि हुन्छ भन्ने मलाई लागेको छ
छिट्टै गएर भेट्नुहुन्छ
हजुर एकदमै
डाक्टर साहब अब अन्तमा नवनियुक्त अस्पताल प्रमुख हुनुभएको छ बाहिर पनि डाक्टर अशोक सिर्पाईले अलिक के अब चाहिँ केही चेन्ज हुन्छ कि भन्ने आशा पनि छ तपाईँप्रति नगरवासीको जिल्लावासीको अब कसरी उहाँलाई भन्नुहुन्छ म के गर्छु भनेर तपाईँ कसरी प्रति तपाईँको अलिकति कमिटमेन्ट
म त काम भनेको गर्दै गर्ने हो मान्छेको नियत चाहिँ राम्रो हुनुपर्छ नियत चाहिँ गर्न खोज्ने हुनुपर्छ भन्ने कुरामा विश्वास गर्ने मान्छे हुँ र अर्को म पनि यही क्षेत्रमा जन्मेको हुर्केको यही क्षेत्रमा मेरो सबै घर परिवार आफन्तहरू भएको कारणले गर्दा सबै हामी सबैजना बिरामी भएपछि आउने सेतुअञ्चल अस्पतालमै हो म नै केही कारणले बिरामी भइहाल्यो भने म त्यही इमर्जेन्सीमा पुग्ने हो त्यसले गर्दा सेतुअञ्चल अस्पताललाई नै राम्रो बनाउनु पर्छ जुन हालतमा पनि भन्ने कुरामा अहिले लागिरहेको छु र हाम्रो मात्रैले हुँदैन यो अध्यक्षज्यू मेरो मात्रैले गर्दा हुने होइन यो यसको लागि चाहिँ सबै यो क्षेत्रको पब्लिक त्यसपछि मिडिया त्यसपछि राजनीतिक दलहरू सबैको सहयोगले सबैको उसले गर्दा मात्रै हुने हो हामी अहिले चाहिँ हजुरहरूलाई के आश्वासन दिन सक्छौँ भने चाहिँ हामी भइसकेपछि हामीले चाहिँ एउटा चाहिँ कोठाभित्र मात्रै बसेर काम गर्ने नभएर सबैलाई साथ लिएर सबैलाई इन्फर्मेसन बाँडेर सबैको सल्लाह लिएर हामीले त्यसरी बनाउने एउटा चाहिँ माहौल सिर्जना गर्न हामीले अग्रसर हुने हो र बाँकी चाहिँ सबैको सहयोग भन्यो भने पक्कै पनि हामी यो काममा सफल हुन्छौँ त्यति धेरै गाह्रो पनि छैन यो काम हामी सबै लाग्यौँ भने गर्न सक्छौँ भन्ने चाहिँ मलाई विश्वास छ र त्यही आशा गर्छु
हस् यहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद
धन्यवाद
सर तपाईँसँग धेरै बेर बस्ने मन थियो तर के गर्ने प्राविधिक मित्र अनिलले समय गर्किसकेको सङ्केत गरिसक्नु भएको छ फेस टु फेसमा आइदिनु भएकोमा सेती अञ्चल अस्पतालका प्रमुख डाक्टर अशोक सिर्पाली र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रिता भण्डारी बमलाई धेरै धेरै धन्यवाद दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागत सुन्नुभएका सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै शिवराज भट्ट बिदा हुन्छु नमस्कार